أفوض أمري إلى الله إن الله بصير بالعباد ولا حول ولا قوة إلا بالله العلي العظيم حسبنا الله ونعم الوكيل نعم المولى ونعم النصير أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين بارئ الخلائق أجمعين والصلاة والسلام والتحية والإكرام على النبي الأمي المكي المدني القرشي الهاشمي الذي سمي في السماء بأحمد وفي الأرض بأبي القاسم محمد وعلى آل بيته الطيبين الطاهرين المعصومين المظلومين سيما بقية الله الأعظم روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين أما بعد فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم لقد كان في قصصهم عبرة لأولي الألباب صلى الله عليه وسلم
اللهم صل على محمد وآل محمد
بارگاہ رب العزت میں نہایت ہی خاضعانہ انداز میں شکر گزار ہیں کہ پھر ایک بار ہمیں حیات بخشی اور اس سال کا محرم ہمیں درگ کرنے کی توفیق حاصل ہوئی. جس طریقے سے ماہ رمضان میں اللہ نے کچھ خاص انتظام کیا ہے, جنت کے دروازے کھل جاتے ہیں, جہنم کے دروازے بند ہو جاتے ہیں, شیطان زنجیروں میں جکڑا جاتا ہے. انسانوں کے لیے ہدایت کے تمام تر وسائل فراہم ہو جاتے ہیں. اب کوئی ایکسکیوز باقی نہیں رہتا ہے, اب کوئی بہانہ نہیں رہتا ہے. قرآن کی طرف بلایا جاتا ہے, ترغیب دلائی جاتی ہے. دیکھو ایک آیت کی تلاوت اس مہینے میں اس کا اتنا ثواب ہے گویا تم نے پورے قرآن کی تلاوت کی. بہرحال اس میں خود بحث ہے کہ ایک آیت کی تلاوت میں اتنا ثواب کیوں, اس کی وجہ انشاءاللہ پھر کبھی رمضان میں اس پر بات ہوگی. بحث یہ ہے کہ ماہ رمضان میں اللہ نے کچھ خاص انتظام کیا ہے کہ ماہ رمضان کا انسان پر اثر ہوتا ہے, حالات مہیا ہو جاتے ہیں اللہ کی طرف جانے کے, قربت حاصل کرنے کی. اسی طرح ماہ محرم نے اہل بیت میں خاص اہتمام کیا. ادھر ماہ محرم آیا, ہمارے پروگرام چینج ہوتے گئے, ہمارے لباس تبدیل ہوتے گئے, ہماری تیاریاں بڑھتی گئیں, ہمارے دل بے چین ہوتے گئے, بچے اپنی تتلاتی ہوئی زبان میں یا حسین کہنے لگے. گھر کا ماحول بدل رہا ہے, شہر کا ماحول بدل رہا ہے, اسلامک سینٹرز کا ماحول بدل رہا ہے. اتنا وقت ہم پھر اس سے پہلے ہم نہ کبھی دیا تھا ہم نے اور اس کے بعد ہم دیں گے, مگر ماہ محرم میں ایک خاص اہتمام کرتے ہیں. ہمیں وقت کی پرواہ نہیں ہوتی, ہمیں سرمایہ کی پرواہ نہیں ہوتی, ہمیں لوگ کچھ بھی کہیں لیکن ہم اپنا پروگرام خود بناتے ہیں اور ایک خاص اہتمام سے بناتے ہیں. یہ خود کیا یوں ہی ہو جاتا ہے؟ میں پھر ایک مثال لیتا ہوں. ماہ مبارک رمضان میں جب انسان اٹھنا چاہتا ہے سحری کے لیے, ایک دن پہلے اٹھنا اس کے لیے مشکل تھا, ماہ رمضان آیا اٹھنا آسان ہو گیا. تین بجے اب جہاں جہاں کے وقت کے اعتبار سے نماز سے ایک گھنٹہ دو گھنٹہ پہلے اٹھتے ہیں اور کمفرٹیبل محسوس کرتے ہیں. کوئی خاص انکمفرٹیبل نہیں ہوتا آدمی, یعنی کوئی پریشانی لاحق نہیں ہوتی, بدن کے نروس اس سے کمپیٹیبل ہو جاتے ہیں. اور جیسے ماہ رمضان ختم ہوا پھر وہی کیفیت کہ اٹھنا اس کے لیے تھوڑا بہت دشوار ہو جائے گا. تو کیا ماہ رمضان میں اللہ نے کچھ خاص اس طرح سسٹم رکھا ہے؟ کہاں کہ اللہ نے ماہ رمضان میں ایک اپرچونٹی دی ہے, ایک موقع دیا ہے کہ دیکھو اس سے پہلے تمہیں موقع نہیں تھا, اب موقع ہے, ایک آفر ہے اللہ کی طرف سے, اس آفر سے فائدہ اٹھاؤ. اسی طریقے سے ماہ محرم میں ہماری کیفیات بدل جاتی ہے, ہمارے سوچنے کا انداز بدل جاتا ہے, ذہن آمادہ ہوتا ہے. اسی لیے فرش عزا کو ماہ محرم میں ایک خاص اہتمام دیا جاتا ہے. ہماری جان قربان بانی ہے فرش عزا پر, اتنا اہتمام کیا ہماری قوم کی پروٹیکشن, ہماری قوم کی آبرو, ہماری قوم کی عزت اور وقار کو بڑھانے کے لیے کہ ہم ماہ محرم اور ماہ سفر میں جمع ہوتے ہیں اور ہمارا ذہن بالکل آمادہ ہوتا ہے. ایسے ہی مجالس اس سے پہلے ہوتی ہیں یا اس کے بعد ہوتی ہیں تو وہ اہتمام نہیں ہوتا, حالانکہ مجلس کا خود ایک اثر ہوتا ہے, مگر وہی مجلس اگر ماہ محرم میں ہوتی ہے تو اس کا اثر کچھ اور ہوتا ہے. تو عزیزو, پیغمبر اسلام نے اس حدیث کو بے بانگ دوہل اعلان کیا, ان لقتل الحسین حرارتا فی قلوب المؤمنین لا تبرد ابدا. قتل حسین سے مومنین کے دلوں میں ایک حرارت پیدا ہوتی ہے, ایک گرمی پیدا ہوتی ہے, ایک جوش اور ایک ولولہ پیدا ہوتا ہے کہ یہ ٹھنڈا ہونے والا نہیں ہے. دنیا والوں نے بہت کوششیں کی, سرمایہ لگایا, میڈیا پھیلایا اس کے خلاف, مگر اس میں کوئی رکاوٹ نہیں آ رہی. مگر ایک بات جو میں آپ کی خدمت میں عرض کرنے جا رہا ہوں وہ یہ ہے کہ احادیث میں یہ بیان کیا گیا ہے کہ انسان کا آج کا دن کل کے دن کے اگر برابر ہو تو گھاٹے میں ہے. اگر انسان کا آج کا دن کل کے دن کے برابر ہو تو گھاٹے میں ہے, یعنی کیا, یعنی اس کو مسلسل ترقی کی راہ میں گامزن ہونا ہے, آگے بڑھنا ہے. اسی طریقے سے اگر ہمارا اس سال کا محرم گزشتہ سال کے محرم کے برابر ہو تو ہم گھاٹے میں ہیں. یعنی اس سال ہماری سوچ میں تبدیلی آنی چاہیے, ہمارے بیہیویئر میں تبدیلی آنی چاہیے, ہمارے پروگرام میں تبدیلی آنی چاہیے. غرض ہمارے اعمال و رفتار و کردار میں اگر تبدیلی نہ ہو تو پھر ہمیں دوبارہ دیکھنا پڑے گا کہ کہاں کھوٹ ہے, کہاں ہم نے کمی باقی رکھی ہے. تو بہرحال محرم اسی لیے آتا ہے کہ ہم ریوائیو کریں, سبق لیں اور اپنی زندگی کو بنائیں. جو موضوع ہم نے اس سال چنا ہے انشاءاللہ آپ لوگوں کی مدد سے اس کو آگے بڑھانے کی کوشش کریں گے, اور مجھے امید ہے کہ میرا فہیم مجمع یقیناً میرا ساتھ دے گا, اور جس بات کو میں پہنچانے کی کوشش کر رہا ہوں اس میں مجھے زیادہ دقت نہیں ہوگی. پوسٹر صاحب نے دیکھا ہوگا, بیداری اسلامی, اسلامک اویکننگ, بیداری, ہوشیاری, بصیرت, آگاہی, اسلامی آگاہی. آگاہی سے مراد کیا ہے, بیداری سے مراد کیا ہے, یعنی ہمیں جاگیں. جو حالات اس دنیا میں بالخصوص آج کل تیزی سے گزر رہے ہیں, جن حالات سے ہم گزر رہے ہیں, ہماری قوم گزر رہی ہے, اس بات کا تقاضا کرتی ہے کہ ہم اٹھیں, ہم جاگیں, اور ہم اپنے کردار کو اہل بیت کے کردار سے قریب تر کرنے کی کوشش کریں, اور ہم وہ پائیں کہ جو اہل بیت علیہم السلام نے جن پر تاکید کی ہے, اس دنیا میں کسی قوم کا اپنی جگہ کھڑا رہنا خود بڑا نقصان ہے, اس لیے کہ دنیا تیزی سے آگے نکل رہی ہے, حالات لمحوں میں بدل رہے ہیں. اس میں ہمارا رول کیا ہونا چاہیے, ہمارا نظریہ کیا ہونا چاہیے, ہماری حکمت عملی کیا ہونی چاہیے, اور محرم سے ہم کیا فائدہ اٹھاتے ہیں, پیغمبر نے ارشاد فرمایا ان لقتل حسین حرارتا فی قلوب المؤمنین لا تبرد ابدا, ایسی حرارت پیدا ہوگی, ایسی گرمی پیدا ہوگی, ایسا جوش پیدا ہوگا, ایسا ولولہ پیدا ہوگا جس کو ٹھنڈا نہیں کر سکتے. اب یہ ولولہ اور یہ جوش اور یہ احساس عقل کے پرتوں میں کیسے آئے گا, حکمت کے پرتوں میں کیسے آئے گا, اور یہ جوش اور یہ جذبہ ہمیں کہاں تک لے جائے گا؟ عزیزو کٹھن منزل ہے, ظاہر سی بات ہے. ان مجالس کو آگے بڑھانے کے لیے کچھ پری ریکویزٹس ہیں, یعنی کچھ تمہیدات کی ضرورت ہوتی ہے. ایک تو یہ کہ چونکہ یہ مجالس مقدس ہیں, اہم ہیں, اس کے آرگنائزرز اور اس میں آنے والے اور سب سے بڑھ کر ان مجالس کے بانی شہزادی زینب سلام اللہ علیہا ہیں, اور ان مجالس کی میزبان شہزادی کونین, تو ظاہر سی بات ہے یہ عام جگہ نہیں ہے. میں خود اس بات کا پابند ہوں اور آپ لوگوں سے یہی درخواست کرتا ہوں کہ وضو سے آئیں, چونکہ اس کا ایک تقدس ہے. کوشش کریں کہ قصد قربت کریں کہ میں اس مجلس میں آ رہا ہوں اللہ سے قربت حاصل کرنے, اہل بیت سے قریب ہونے کے لیے. یہ نیت خود اس کا اثر ہوتا ہے. اور پھر جو مباحث یہاں پر ہوتی ہیں, میں اس کا دعویٰ نہیں کرتا کہ فائنل اتھارٹی ہے, یعنی یہ میں جو کہہ رہا ہوں وہ یہی ہے اور اس کے علاوہ کچھ نہیں, نہیں, ڈیبیٹیبل ہے. جہاں کہیں آپ نے دیکھا کوئی ایسی بات آ رہی ہے جہاں پر آپ کے ذہنوں میں سوال پیدا ہو رہا ہے یا کوئی کامنٹ ہے, تو آپ بلا جھجک آپ مجلس کے بعد یا کبھی بھی آپ کو وقت ملے یا فون پر بات کر سکتے ہیں, تاکہ ہماری بحث ایک طرفہ نہ ہونے پائے, یعنی کچھ ایسا ڈسکشن ہو کہ جس 8-10 مجلسوں کے بعد جب ہم اس مباحث سے باہر نکلیں گے تو ایسا محسوس ہو کہ ہمیں کچھ ملا, ہمارے ذہنوں میں کوئی تبدیلی آئی. اور انشاءاللہ صرف ذہنوں میں نہیں بلکہ ہمارے اعمال و کردار میں تبدیلی آئی اور ہماری سوسائٹی میں انشاءاللہ تبدیلی, یہ احساس ہونی چاہیے. دوسری بات یہ ہے کہ انشاءاللہ ہم کوشش کریں گے وقت کی پابندی, جس طرح آرگنائزر نے بتایا ہے کہ ٹھیک 7:30 بجے مجلس شروع ہو جائے گی اور 7:45 بجے مجھے ممبر مل جانا چاہیے, اور 45 منٹس ٹو 50 منٹس یہ ہمارا ٹائم ہے, اور انشاءاللہ آپ کو وقت پر یہاں سے رخصت کیا جائے گا. اور چونکہ مجھے معلوم ہے کہ یہاں پر آنے والے بہت سے ہمارے مومنین اور مومنات, جیسا کہ میں نے عرض کیا, محرم میں خاص اہتمام کرتے ہیں, یہاں پر بھی آتے ہیں, کہیں اور بھی جاتے ہیں, دوسرے مجالس بھی جاتے ہیں, یہاں تک کہ آخری مجالس تک جو ہے آج رات میں ہر رات میں شرکت کرتے ہیں اور استفادہ کرتے ہیں, کہیں ایسا نہ ہو کہ ہمارے اس پروگرام کی وجہ سے ان کے اسکیڈول میں کوئی تبدیلی نہ آنے پائے. کوشش کریں گے کہ وقت پر شروع ہو اور وقت پر ختم کریں. اور اہم بات یہ ہے کہ تاریخ سے جو ہم مثالیں لیتے ہیں, تاریخ سے جو ہم بحث کرتے ہیں کرداروں پر, انبیاء کے کردار پر یا امتوں کے حالات پر جو بحث کرتے ہیں, اس کا مطلب یہ نہیں کہ ہم علم میں اضافہ کریں. یہاں علم میں اضافہ تو ہوتا ہی ہے, مگر مقصد علم میں اضافہ کرنا نہیں ہے, مقصد اس سے سبق لینا ہے, اس سے عبرت لینا ہے, یعنی اپنے آپ کو اپنے ذہن کو وہاں تک لے جائیں کہ بھائی یہ جو واقعہ اس تاریخ میں پیش آیا, اگر یہی واقعہ ہمارے ساتھ ہوتا تو ہم کس موڑ میں ہوتے, ہمارا ریاکشن کیا ہوتا, اگر اس حالت میں ہم واقع ہوتے تو ہم کیا کرتے. اپنے آپ کو جج کریں اور کٹولے اپنے نس پہ دیکھیں کہ ہم کس پانی پر ہیں, تاریخ میں اگر اس موڑ میں ہوتے تو ہمارا ریاکشن کیا ہوتا. یہی سے پتا چلتا ہے کہ اگر اسی طریقے کا کوئی حالت اب پیش آئے ہمارے سامنے تو ہم اس کا ریاکشن کس طرح لے سکتے ہیں. الحمدللہ تاریخ انبیاء آدم سے لے کر خاتم تک, تاریخ ائمہ ابو الائمہ سے لے کر آخری امام تک, تاریخ علماء غیبت صغرا اور غیبت کبرا میں, اور امتوں کے حالات, گزشتہ امتوں کے حالات, تمدن, ثقافت, ان کے مختلف ممالک میں رہنے والے امتوں کے حالات, اس وقت رہنے والے امتوں کے حالات, اس وقت جو حالات دنیا میں گزر رہے ہیں, یہ تمام چیزیں ہمارے لیے عبرت ہیں. उस शख्स के लिए जो सही एतबार से इबरत ले, सबक ले। इबरत के लिए बहुत से हालात से गुजरना जरूरी नहीं है, बहुत सी किताबों का मुताला करना भी जरूरी नहीं है। कहा जाता है, तारीख में लिखा है कि जब जनाब अबू जर पहली मर्तबा पैगंबर इस्लाम से मुलाकात के लिए आए, देखा कि पैगंबर बस में बैठे हैं और अस्हाब भी तशरीफ फरमा है। जनाब अबू जर खड़े हुए दरवाजे पर और उन्होंने पूछा कि इनमें से पैगंबर कौन है, मोहम्मद अरबी कौन है। पता चला कि पैगंबर इतना घुल मिल गए थे लोगों के साथ कि पहचानना मुश्किल होता, सिंप्लिसिटी, सादगी। तो पैगंबर ने पूछा कि आपका क्या कहना है, क्या बात है, कौन सा सवाल है। तो जनाब अबू जर ने पूछा कि जो आपने नया दीन इंट्रोड्यूस किया है वो क्या है, मैसेज क्या है, आपका पैगाम क्या है। पैगंबर ने फरमाया, फमन यअमल मिसकाल ज़र्रतिन खैरन यरह वमन यअमल मिसकाल ज़र्रतिन शर्रन यरह। जिसने जर्रा बराबर नेकी की लेकिन आतम जर्रा बराबर वो देखेगा, जिसने जर्रा बराबर बुराई की वो भी देखेगा। जनाब अबू जर ने कहा, वस्सलाम, मेरे लिए काफी है, और अबू जर चले गए। अस्हाब जो बैठे थे उन्होंने कहा, या रसूल अल्लाह, कितना कम हौसले वाला शख्स है, और बैठता और आयतों को सुनता और पैगाम को सुनता, बस दो आयतों को सुन के चला गया। पैगंबर इस्लाम ने जवाब में इरशाद फरमाया, बहुत तवज्जो चाहता हूं, जाआ अरबियन, अरबी कहते हैं वो बदवी, बदवियन, जाआ अरबियन वरजा फकीहन। बदवी बन के आया था, इलिटरेट आया था, फकीह बनकर गया। तो अजीजों, इबरत लेने के लिए, सबक हासिल करने के लिए लंबी चौड़ी दास्तानों का कहने कोई जरूरत नहीं है। एक आयत इंसान को झिझोड़ने के लिए काफी है, एक आयत इंसान की जिंदगी को बदलने के लिए काफी है। बस ये हो कि अबू जर जैसा जर्फ हो, पैगंबर जैसा कहने वाला हो। तभी तो यहां है कि ना अबू जर जैसा जर्फ हमें पाया जाता है, ना पैगंबर जैसी जबान मौजूद है। मगर फासिल जिस तरह कहा जाता है कि अगर दरिया से दरिया को खींच नहीं सकते, दरिया के पानी को नहीं ला सकते, तो तश्नगी को मिटाने के लिए कम से कम कुछ खतरे तो लेना चाहिए। ये नहीं कह सकते कि चूंकि हम अबू जर नहीं है लिहाजा हमें वो कोशिश करने की जरूरत नहीं है, चूंकि पैगंबर हमारे दरमियान में मौजूद नहीं है, हमें हमारी दूसरों की नसीहत हम पर असर नहीं करेगी, ऐसा नहीं कहना चाहिए। यानी हमें उनके रास्ते पे चलना चाहिए, जितना हो सकता है अपनी अपनी कैपेसिटी के एतबार से सबक को, इबरत को हासिल करना चाहिए। जिस आय करीमा को मैंने उन्होंने कलाम करार दिया है, इरशाद रब्बुल इज्जत है, सूरह यूसुफ जो कुरान का 12वां सूरा है और आखिरी आयत है इस सूरे की, 111वीं आयत, 111, आयत नंबर 111, आखिरी आयत। कुरान मजीद में खुदा ने मुताल ने किस्सों को बयान किया है, दास्तानों को बयान किया है, कभी नूह की दास्तान, कभी आदम की दास्तान, कभी इदरीस की दास्तान, कभी इब्राहिम पैगंबर की दास्तान, मूसा का किस्सा, जनाब ईसा की दास्तान। मगर कोई किस्सा आप देखेंगे एक पार्ट किस्से का होता है, फिर आयतों का टोन बदल जाता है, मौजू बदल जाता है, टॉपिक बदल जाता है। मुमकिन है कोई सोचे भाई ये तो दास्तान तो खत्म, हमारे यहां मामूलन जो बरेसगीर की मेंटालिटी है, जब कोई सीरियल देखते हैं या कोई फिल्म देखते हैं तो ये चाहते हैं कि उसका नतीजा ले लें, आखिर तक पहुंच जाए, जब आखिर तक पहुंचे नतीजा मिले तो हमें तशफी होती है, अगर अधूरा होता है तो बेचैनी बढ़ जाती है। तो हम ही सोचते हैं आखिर ये नूह का किस्सा खुदा ने छेड़ा है तो उसको इख्तिताम तक क्यों नहीं पहुंचाया, जनाब मूसा का किस्सा छेड़ा है तो इख्तिताम तक क्यों नहीं पहुंचाया, आदम का तस्करा फिर कोई और तस्करा हुआ, फिर दूसरे सूरे में फिर आदम का तस्करा, फिर कहीं और पहुंचा, फिर आदम का तस्करा, ये क्या बात है। तो अजीज कुरान मजीद कोई किस्से वाली किताब नहीं है, अगरचे कुरान में किस्से मौजूद हैं, दास्तानें मौजूद हैं, कहानियां मौजूद हैं, मगर ये कोई कहानी वाली किताब नहीं है, किस्सों वाली किताब नहीं है, दास्तानों वाली किताब नहीं है। और ना कि ये किताब ऐसी हो कि वो कोई खास टॉपिक पर लिखी गई हो, जिस तरह होता है एक मिसाल के तौर पर तौहीद पर एक किताब है, बस पूरी शुरू से लेकर आखिर तक तौहीद पर गुफ्तगू हो, या नबूवत पर इसका टॉपिक हो, नबूवत पर ऐसा कुछ नहीं है। कुरान का या कुरान कोई हिस्ट्री भी नहीं है कि तारीख बयान करे, भाई आदम से लेकर शुरू करें, आदम के बाद इदरीस, इदरीस के बाद नूह, नूह के बाद, इस तरह सीक्वेंस के एतबार से, तारीख के एतबार से एक एक करके तारीख बयान करे और खातमुन्नबिया तक पहुंचे और फिर दुनिया की जो तारीखें हैं कुरान में दर्ज हो, ऐसा भी कुछ नहीं है। कुरान कोई हिस्टोरिकल बुक भी नहीं है, कोई हिस्ट्री वाली बुक भी नहीं है, बल्कि कुरान का टॉपिक क्या है, ये खुद एक बड़ा सवाल है नौजवानों के जहनों में। पूछते हैं कि कुरान में एक आयत है जिसमें इरशाद होता है ला रतबिन वला यबसिन इल्ला फी किताबी मुबीन, हर खुश्क तर का इल्म कुरान मजीद में मौजूद है, और पूछते हैं भाई हमारी चीज फुला जो है गुम हो गई, कुरान में कहां लिखा हुआ है, साइंस का फुला फार्मूला कुरान में कहां लिखा हुआ है, मैथमेटिक्स का कोई फार्मूला कुरान में कहां लिखा है। तो कुरान तो कह रहा है हर खुश्क तर का इल्म यानी हर चीज कुरान में मौजूद है, ये कहां पाया जाता है, इसकी तफसीर है, हर खुश्क तर का इल्म कुरान में मौजूद है। इसका मतलब यह है कि हर वो चीज जो इंसान की हिदायत के लिए जरूरी है वो कुरान में मौजूद है, हर वो चीज जो इंसान की हिदायत के लिए जरूरी है वो कुरान में मौजूद है। जब इंसान हिदायत पा जाएगा सब कुछ मिल जाएगा, जब इंसान हिदायत पा जाएगा फिर उसे कोई चीज की कमी नहीं होगी। कुरान, अगर कुरान में साइंस के फार्मूले होते, मैथमेटिक्स के फार्मूले होते तो उसको एनसाइक्लोपीडिया आप समझिए 2000-3000 जिल्दों वाली किताब होती, भाई कुरान तो बस एक ही जिल्द वाली किताब है, 30 पारे हैं, 6000 कुछ आयते हैं, बस 114 सूरे हैं, इससे बढ़कर नहीं है। तो इसी कुरान के अंदर, इसी किताब के अंदर सब चीज का इल्म यानी वो तमाम चीजें जो इंसान को हिदायत के लिए जरूरी है, इंसान की हिदायत के लिए जरूरी है उसमें मौजूद है। तो यहां पर कुरान कोई हिस्ट्री की किताब नहीं है, कोई दास्तान की किताब नहीं है। तो टच एंड गो, टच किया बताया और निकल गए, क्या लिया का जनाबे नू का तस्करा, एक सबक मिला, एक इबरत मिली, इबरत हासिल करो, फिर टॉपिक बदल गया। जनाबे आदम का किस्सा, एक इबरत का मकाम, इबरत मिली और टॉपिक बदल गया, आगे बढ़ निकल गया। यह है कुरान का, कुरान की थीम, कुरान की थीम यह है कि हिदायत के जहां भी गोशे मिलते हैं तारीख से वह कुरान में बयान किया गया है। मगर एक दास्तान ऐसी कुरान में पाई जाती है जो एक ही सूरे में शुरू से लेकर आखिर तक सीक्वेंस के साथ, बहुत तवज्जो चाहता हूं, 12वां सूरा सूरह यूसुफ, जनाब यूसुफ की दास्तान शुरू से लेकर आखिर तक। और अगर माशाल्लाह इसकी सीरियल भी बनी है ईरान में माशाल्लाह, और पता नहीं कहां फिल्में भी बन रही हैं। ख्वाब से दास्तान शुरू होती है और ख्वाब पर खत्म होती है, दास्तान है यूसुफ। मगर इसी दास्तान में जगह जगह पर रुक के ये बताया जाता है, देखो ये जो दास्तान हम बयान कर रहे हैं तुम्हें किस्सा बयान करना नहीं है, कोई स्टोरी बयान करना नहीं है ताकि तुम एंजॉयमेंट मिले आपको, एक ऐसा हो कि भाई आप खुशी महसूस हो रही है, तारीख से कुछ इल्म मिला नहीं, यहां बयान किया ऐसा हुआ, देखो यहां तुम इबरत लो, यही वाकया तुमसे भी पेश आ सकता है, ऐसा किरदार तुम्हारे सामने भी हो सकता है, तो लो सबक लो। कैसे यूसुफ ने बिहेव किया तुम्हें भी चाहिए कि इस तरह बिहेव करें, दुश्मनों ने कैसा बिहेव किया तुम्हें चाहिए कि उससे परहेज करें। अजीजो यही इबरत और दर्स, सबक और इबरत, यही तारीख है, यही कुरान है, यही कुरान की थीम है। लुकमान हकीम को हकीम इसलिए भी कहा जाता है कि वो हर चीज से पॉजिटिव वे में सबक लेते थे, हर चीज का। उनसे पूछा गया फारसी में कि लुकमान रो गुफ्तंद अदबस क्या मोखती गोफ्त अजबी अदबान, जनाब लुकमान से पूछा गया कि अदब को अखलाक को किससे सीखा, जनाब लुकमान ने कहा बेअदबों से, कमाल की बात है, अदब को बाअदब शख्सियतों से सीखा जाता है, इल्म को आलिम से सीखा जाता है, जाहिल से नहीं सीखा जाता, ये क्या बात है आप कह रहे हैं अखलाक को अदब को बेअदबों से सीखा, कहा सिंपल, कहा वो कैसे, कहा जो जो करते गए वो बेअदब, जो जो करते गए मैं उसे परहेज करता गया, मैं बन गया बाअदब, बेअदब लोग जो करते गए मैं उसे परहेज करता गया, मैं बन गया बाअदब। पर नेगेटिव से इंसान पॉजिटिव सबक ले सकता है। कभी भी जो नेगेटिव किरदार कुरान में पेश किया गया, इसका मतलब ये नहीं कि हम नेगेटिव किरदार को हम समझें, ये उस नेगेटिव किरदार को हम उसका इल्म हासिल करें, नहीं। नेगेटिव किरदार इबरत के लिए है, देखो तुम ऐसा ना करो। पॉजिटिव किरदार सबक के लिए है, यानी देखो तुम सबक ले लो, तुम ऐसा करो। ये पूरी थीम है कुरान में शुरू से लेकर आखिर तक। अब कोई भी किस्सा कुरान में उठाइए, यही बात होती है। तारीख में देखिए, यही बात होती है। इबरत एक ऐसी चीज है, इबरत सबक एक ऐसी चीज है कि जो इंसान के नेचर में है, नेचर में पाया जाता है। मैं छोटी मिसाल देता हूं, बच्चा, छोटा बच्चा, नन्ना बच्चा, जब वो एक कैंडल को देखता है, उसका जी चाहता है कि वो लपक जाए और उसको टच करे। खूबसूरत जो शोला आता है कैंडल से, उसको बहुत चाहत होती है। बच्चा आप पकड़ते रहते हैं, वो जब भागता रहता है, उसको टच करना चाहता है, देखना चाहता है, लम्स करना चाहता है। आपने छोड़ दिया या मिस हो गया, आगे निकल गया, उसने टच किया और हाथ उसका जल गया, बच्चे का हाथ जल गया। अब फिर उस बच्चे को कैंडल के पास छोड़ दीजिए, आपको पकड़ने की जरूरत नहीं है। बच्चा कैंडल को देखेगा, उसकी खूबसूरती को महसूस करेगा, मगर हाथ नहीं लगाएगा। क्यों? का बच्चे के नेचर में है कि वो इबरत हासिल करे। एक मर्तबा उसका हाथ जला, उसे महसूस हो गया कि भाई ये डेंजर चीज है, ये ऐसी चीज है जहां हाथ नहीं लगाई जाती, बस वो परहेज किया और उसको एक कायदा बन गया उसके जहन में, इबरत हासिल कर ली। काश बड़े भी बच्चों की तरह हर वाक्य से इबरत हासिल कर लेते। अगर बड़े भी बच्चों की तरह हर वाक्य से इबरत हासिल कर लेते तो सोसाइटी कितनी प्यारी बन जाती। कुरान में यही तो चिल्लाया जा रहा है, यही तो बार बार बताया जा रहा है, और अंबिया ने भी यही तो बताया है कि देखो तुम्हारे सामने तारीख के वाकयात हैं, मद्देनजर है, पेश नजर है, इबरत क्यों नहीं लेते। यहां तक कि कहा जाता है कि पत्ता पत्ते पर इबरतें लिखी गई हैं। इंसान जब देखता है, दरख्त को देखता है, गौर करता है, वहां तौहीद का सबक मिलता है। ये पत्ता ग्रीन क्यों, इस पत्ते का रंग क्यों इस तरह बदला हुआ है, इस पत्ते का शक्ल क्यों बदली हुई है, इस पत्ते की टेक्नोलॉजी देखिए कहां से ये तस्रीक हो रहा है, इसकी गिजा कैसे मिल रही है, क्यों मुरझाता है, क्यों उसका डेट होता है। हर पौधे का अलग अलग पत्ता, अलग अलग किस्म, उसकी दुनिया है, एक साइंस है। तो अगर गौर करे इंसान तो यहीं पर तौहीद है। यानी ऐसा पत्ता है, इसका इतना इंतजाम, एक पत्ता इतना इंतजाम है, तो भाई इंतजाम करने वाला कोई मुंतजिम तो होना चाहिए। बस यह तौहीद का सबक मिल गया। बहुत ऐसे होते हैं जो साइंस का बहुत इल्म रखते हैं मगर तौहीद नसीब नहीं होती, का गौर नहीं किया, इबरत हासिल नहीं किया, सबक हासिल नहीं किया। बहुत ऐसे होते, एक मर्तबा देखा जिंदगी बदल गई। कब? बस यहां फर्क किसका है? तारीख का नहीं, किताबों का नहीं, असातिजा का नहीं, फर्क इंसान की मेंटालिटी का है, इंसान की जरफियत का है। हम जितना जर्फ बढ़ाएंगे उतना हमें मिलता जाएगा। बस अजीजों, करबला भी यही है। करबला एक दास्तान नहीं है, करबला एक हकीकत है। करबला एक ऐसी कसौटी है कि जिस कसौटी पर इंसान परखे तो खुद अंदाजा कर सकता है कि हम किस मकाम पर हैं। इंशाल्लाह हमारे इन मजालिस में मैं कोशिश करूंगा कि फाइल कुछ खोलता जाऊं, फाइल क्रिएट करूं, और उन फाइल्स को इंशाल्लाह लिंक करेंगे तो आप नतीजा निकालेंगे। आदम से लेकर खातम तक तारीख पर गौर मुताला करेंगे। जाहिर सी बात है, हम तो पूरे मसाइल पर गौर नहीं करेंगे, जो हमें हमारे मौजू से मुर्तबित हैं उस पर हम टच करेंगे, और सदर इस्लाम बिलखसूस जो तारीख इस्लाम है उसके चंद वाकयात को हम नकल करने की कोशिश करेंगे, और उन वाकयात के परतों में हम करबला को परखने की कोशिश करेंगे, करबला को समझने की कोशिश करेंगे। भाई करबला का मकाम क्या है? सियारतों में जब कहते हैं अस्सलामु अलैका या वारिसा आदम सल्लल्लाहु अलैहि वसल्लम, एक एक अंबिया का नाम लेकर जो ज़ियारत में हम कहते हैं आए हुसैन तुम उनके वारिस हो, उस नबी के वारिस हो, उस नबी के वारिस हो, ये भेजा नहीं है। यानी पूरी तारीख का खुलासा कर्बला में है। तारीख से मुराद गुज़श्ता नहीं है, मामूलन हम लोग तारीख को गुज़श्ता समझते हैं, नहीं, तारीख आम है। एक है गुज़श्ता तारीख, गुजरी हुई, जिसमें उम्मतों का तज़किरा है, अंबिया का तज़किरा है, आइमा का तज़किरा है, एक गुजरी हुई तारीख। एक है हाल जो प्रेजेंट इस वक्त चल रहा है, हमारी हालत जो हो रही है वो भी एक तारीख है। और दूसरे आइंदे करीब, मुस्तकबिले करीब, जो जिसको हम ज़हूर इमाम ज़माना अज़ल्लाहु ताला फ़र्जहु शरीफ और रजत से तावील करते हैं, वो दौर होता है आइमा की रजत होगी और सालेहीन की रजत होगी, वो दौर और उसके बाद कयामत। ये सब मिलाकर एक पैकेज है, एक तारीख है। जब तक गुज़श्ता उम्मतों के हालात को तुम नहीं समझोगे, जब तक प्रेजेंट सिचुएशन को नहीं देखोगे, जब तक आइंदे करीब को मलमूस नहीं करोगे, लम्स नहीं करोगे, महसूस नहीं करोगे, या आइंदे बई कयामत का एहसास नहीं होगा, उस वक्त तक कर्बला समझ में आने वाली चीज नहीं है। मैं इंशाल्लाह आखिरी मजलिस में नतीजा निकालने की खातिर मैं एक सूरे का इंतखाब करूंगा जिसमें सब कुछ पाया जाता है। खुदावंद मुताल ने इस सूरे में बताया है कि देखो, कर्बला को समझना हो तो गुज़श्ता को समझना होगा, कर्बला को समझना हो तो हाल को समझना होगा, कर्बला को समझना हो तो मुस्तकबिल करीब को समझना होगा, कर्बला को समझना हो तो कयामत को समझना होगा। अगर ये समझ में ना आए तो कर्बला समझ में नहीं आए। तो अजीजो, इबरत का मकाम, सबक, इबरत हम किस तरह हासिल करते हैं? सोर्सेस, कई सोर्सेस हैं, उनमें एक सोर्स है तारीख। हम उस तारीख को लेंगे, तारीख से मुराद हमने कहा गुज़श्ता, हाल, आइंदे करीब और आइंदे बईद। चूंकि आइंदे करीब हमारे हाथ में नहीं है, आइंदे बईद हमारे हाथ में नहीं है, कयामत हम कोई तब्दीली नहीं ला सकते। और इंशाअल्लाह ज़हूर ईमान या रजात हम दुआ कर सकते हैं, वो अल्लाह के हाथों में है, तो वहां हमारा कोई नक्श नहीं होता। हम इतना कर सकते हैं कि जमीना फराहम करें, जल्दी करें उसको, ये हमारे हाथों में है। जिस तरह बयान किया गया है कि अल गैबतु अल वुजूदहु लुत्फुन व गैबतुहु मिन्ना, वुजूद इमाम लुत्फ परवरदिगार है, हुज्जत खुदा का जमीन पर कायम रहना बाकी रहना खुद लुत्फ परवरदिगार है, मगर व गैबतुहु मिन्ना, क्यों पर्दे गैब में है? हमारी वजह से है। जब हम चाहेंगे इमाम जरूर फरमाएंगे। और अजीब बात कह रहा हूं, यानी खुदा का इरादा है, मगर खुदा का इरादा कब होगा? जब हम चाहेंगे। हम चाहेंगे से मुराद क्या है? यानी जब हम जमीना फराहम करेंगे, गैबत नजदीक हो जाएगी। तो गैबत कुछ एतबार से हमारे हाथों में है, मगर फाइनल अथॉरिटी अल्लाह की है, उस पर बहस नहीं करेंगे, टच करेंगे सिर्फ। मगर हमारा जो महवर होगा, हमारी गुफ्तगू का महवर होगा तारीख, गुज़श्ता तारीख, उम्मतों के हालात पर और अंबिया के हालात पर, सदर इस्लाम के हालात पर और कर्बला तक, कर्बला के बाद। इन मसाइल पर हम टच करेंगे और देखेंगे कि हम कहां पर हैं और इस वक्त हम उन हालात को लेकर किस तरह इबरत और सबक हासिल कर सकते हैं। ये हमारी थीम है। मुझे उम्मीद है कि मैंने मौजू को अच्छी तरह पहुंचा दिया हो। बेदारी इस्लामी, इस्लामिक अवेकनिंग, बसीरत, आगाही, और उसका सोर्स क्या है? तारीख। तारीख में गुज़श्ता अंबिया, गुज़श्ता उम्मतें, सदर इस्लाम, कर्बला, कर्बला से पहले, कर्बला के बाद। यह हमारी थीम है इस माह मुहर्रम के इन मजालिस का। मुझे उम्मीद है कि आप लोग इंशाअल्लाह थोड़ा बहुत होमवर्क भी करेंगे। जो बहसें यहां पर होंगी, हम कोशिश करेंगे कि जितना हो सके सादा अंदाज में बयान करें। और जाहिर सी बात है कि शिरकत करने वालों का स्टैंडर्ड सबका एक सा नहीं होता। कुछ लोगों का मुतालिया ज्यादा होता है, या किसी खास फील्ड में कुछ लोगों का मुतालिया ज्यादा होता है, कुछ लोगों का मुतालिया कम होता है, तो हमें थोड़ा बैलेंस करना पड़ता है। ऐसा बहस को छेड़ना होता है, ऐसा बहस को आगे बढ़ाना होता है कि सब इससे फायदा हासिल कर सकें। तो लिहाजा कुछ लोगों को अगर कोई बातें तकरारी हो या कुछ बातों को इन्हें ऐसा लगता हो कि वो उनके दानिश में है, तो थोड़ा बहुत बेर करेंगे उनकी खातिर जिनके लिए वो बातें नहीं होती हैं। मिलजुल कर दरूद पढ़िए मोहम्मद वाले मोहम्मद। ہو رہا ہے. لقد کان فی قصصہم عبرۃ لأولی الالباب, بے شک گزشتہ امتوں کے داستانوں میں, گزشتہ انبیاء کی داستانوں میں سبق عبرت آمیز سبق ہے ان لوگوں کے لیے جو صاحبان فہم و خرد ہیں. صاحبان فہم و خرد کے لیے عبرت ہے, داستانوں میں عبرت ہے, سبق ہے. چونکہ وقت میں اجازت نہیں دے رہا, آج ایک بحث میں چھیڑوں گا, انشاءاللہ کل سے ہم اپنی اصلی بحث پہ آ جائیں گے. ایک ذہن میں سوال پیدا ہوتا ہے کہ آخر انسان اتنی تیزی سے کیوں بدلتا ہے؟ پیغمبر کو گزرے ہوئے 50 سال ہوئے, کربلا واقع ہو گئی, نواسہ رسول کو ذبح کر دیا گیا, حرم رسول اللہ کو کوئی پاس نہیں رکھا گیا. آخر یہ تبدیلی کیسے آتی ہے؟ انسان بدلتا کیوں ہے؟ اتنی جلدی کیسے بدلتا ہے؟ ایک زمانہ ہمارے ذہنوں میں الجھنیں تھی, بھئی آخر یہ اتنا کیسے ہوا؟ شاید ایک تاریخ کے ایک گوشے میں ہوا ہوگا, شاید پھر ایسا نہیں ہوگا, مگر غور سے مطالعہ کرنے کے بعد پتا چلتا ہے, اور بالخصوص آج کے حالات دیکھنے کے بعد پتا چلتا ہے, نہیں, یہ عین ممکن ہے کہ انسان صبح میں کچھ اور ہو اور رات میں کچھ اور. انسان بدلتا ہے, قومیں بدلتی ہیں, سوسائٹیز بدل جاتی ہیں, حالات بدل جاتے ہیں. میں تو بار بار یہ کہتا ہوں کہ ایک زمانہ تھا کہ ہم تاریخ کا مطالعہ کرتے تھے, لفظوں پر غور کیجیے گا, ایک زمانہ تھا کہ ہم تاریخ کا مطالعہ کرتے تھے. اب تاریخ کا مطالعہ کرنے کی ضرورت نہیں ہے, تاریخ مشاہدہ کر سکتے ہیں, لائیو دیکھ سکتے ہیں. سنا تھا نا کہ ایک ہند جگر خوار تھی جس نے کلیجے کو چبانے کی کوشش کی. اب یہ تاریخ نہیں ہے, آپ دیکھ سکتے ہیں, یہ اب تعجب کی بات نہیں ہے, انہیں آج بھی ہند کا کردار نظر آئے گا. بس آنکھیں کھولو, ہند کے کردار کو دیکھو. سنا تھا, تاریخ میں پڑھا تھا کہ شمر نے ذبح کر دیا, یہ تاریخ ہے, اب مطالعہ کرنے کی ضرورت نہیں ہے. آنکھیں کھولو تو شمر کے کردار کو دیکھ سکتے ہو, آپ بھی ذبح کر رہے ہو. تو اب تاریخ مطالعے کے قابل نہیں, مشاہدے کے قابل بن گئی. بہترین دور ہے تجربہ حاصل کرنے کے لیے, بہترین دور ہے انسان کو آنکھیں کھولنے کے لیے, بصیرت آگاہی. اگر اس دور میں آگاہی نہ ملے, بصیرت نہ ملے, تو پھر کب بصیرت ملے گی؟ کوئی امید نہیں ہے. یہ دور ایسا دور ہے جس دور سے ہم گزر رہے ہیں کہ ہر چیز کھلی کھلی کتاب ہے, آنکھیں کھولو نظر آئے گی. اب یقین ہو گیا, ہاں 50 سال میں ایسی تبدیلی آ سکتی ہے. پیغمبر جس پیغمبر نے 23 سال کی محنت و مشقتوں سے اسلام کو پہنچایا, مسلمان بنایا, وہی مسلمان پیغمبر ہی کا نام لے کر قرآن ہی کی آیتوں کی تلاوت کرتے ہوئے نواسے رسول کو ذبح کر دیتے ہیں, یہ ممکن ہے, یہ پوزیبل ہے. اور یہ بھی بتاؤں کہ اگر آج امام حسین ہوتے تو امام حسین کو کیسا معاشرہ ملتا, یہ بھی سوچنے کی بات ہے. دیکھیے کربلا میں, اسی لیے میں کہہ رہا ہوں کربلا تاریخ کا عروج ہے, کربلا کو سمجھنے کے لیے گزشتہ, حال, آئندہ سب سمجھنا پڑے گا. کربلا تاریخ کا عروج ہے اس لیے کہ کربلا میں مولا حسین نے ایسا موقع فراہم کیا تاریخ کو, بشریت کو, انسانیت کو, کہ ہر کوئی اپنے آپ کو پرکھے, کربلا سے پرکھے, ہر کردار ملے گا, کربلا میں ہر کردار ملے گا. ہماری خوش نصیبی ہے کہ ہمیں اگر کوئی واقعہ پیش آتا ہے تو ایک ایسا نہیں لگتا کہ نیا واقعہ ہے جس کے لیے سوچنا پڑے کہ اس کا رد عمل کیسا ہو, اس کا ریاکشن کیسا ہو, نہیں, تاریخ میں ہمیں واقعہ ملتا ہے, بس اس تاریخ سے ہم اس واقعے کا رد عمل جو امام نے کیا ہے, جو معصوم نے کیا ہے, حاصل کر لیں اور وہی رد عمل ہم پیش کریں. बात समझ में, मैं क्या अर्ज करने जा रहा हूं, हमें दिक्कत नहीं होती है कि कोई भी वाकया इस वक्त पेश आता है तो तारीख में उसकी मिसाल मौजूद है। एक मिसाल मैं दे दूं ताकि पता चले कि इंसान कैसे बदलता है। जुबैर, जुबैर का नाम आपने सुना है, तलहा और जुबैर दो एक साथ साथ रहते थे सहाबी रसूल, एक डिग्निटी थी इनकी, एक स्टेटस था सोसाइटी में। जुबैर को पैगंबर ने कहा था सैफुल इस्लाम, भाई पैगंबर ने टाइटल दिया सैफुल इस्लाम, इस्लाम की तलवार। इतनी जाफिशानियां की है जुबैर ने। जुबैर मौलाए कायनात के कजिन थे, मौलाए कायनात के कजिन। बचपन था उनफौने जवानी नौजवानी, मौलाए कायनात तशरीफ फरमा है, पैगंबर इस्लाम तशरीफ फरमा है, जुबैर बैठे हुए हैं। जुबैर गौर से मौला के चेहरे को देखते जाते हैं, मुस्कुराते जाते हैं, चेहरे से मोहब्बत के आसार नुमाया होते हैं। पैगंबर इस्लाम देखते हैं जुबैर तुम्हें अली से मोहब्बत है, तो जुबैर कहते हैं या रसूल अल्लाह ये मेरे कजिन है, अली मौला है, आपके दामाद है, अली कमाल साहेब कमालात है, मैं इनसे मोहब्बत ना करूं तो फिर किससे मोहब्बत करूं। तो पैगंबर ने फरमाया जुबैर एक दिन ऐसा भी आएगा कि तुम इसी अली के मुकाबले में खड़े हो जाओगे। जुबैर ने ताज्जुब से पूछा या रसूलुल्लाह ये मुमकिन है मैं और अली का मुकाबला? बात खत्म हो गई, तारीख के औराक उल्टे, जंगे जमल की शुरुआत, मौला कायनात सिविल ड्रेस में जाते हैं, जुबैर को बुलाते हैं। जब उम्मुल मोमिनीन को यह खबर होती है कि जुबैर को अली ने बुलाया है तो कहते हैं अब जुबैर वापस नहीं आएगा, मालूम है कि अली के मुकाबले में जो भी जाएगा वापस नहीं आएगा। तो उम्मुल मोमिनीन से किसी ने कहा कि नहीं अली सिविल ड्रेस में आए हैं, लगता है कि बात करना चाहते हैं, कुछ बोलना चाहते हैं, कुछ पैगाम लेकर आए हैं। अब जुबैर आगे बढ़े, मौला कायनात के करीब पहुंचे, मौला कायनात ने जुबैर को गौर से देखा और फरमाया जुबैर क्या तुम्हें याद है कि जवानी के अय्याम में पैगंबर इस्लाम की खिदमत में हम थे और पैगंबर ने यह फरमाया था कि जुबैर एक दिन तुम मेरे मुकाबले में खड़े हो जाओगे। जुबैर का एहसास हुआ कि हाँ कि वही वक्त है। जुबैर ने सर को झुकाया, पशेमानी के आसार नमूदार हुए, मगर हर कोई वक्त पर सही डिसीजन नहीं ले पाता। इंसान का कमाल और जवाल वहीं पर है कि अगर वक्त पर सही डिसीजन ले तो कमाल तक पहुंच जाएगा, अगर वक्त पर सही डिसीजन ना ले तो फिर वो अपॉर्चुनिटी वापस नहीं आ रही। फर्क है कमाल जुबैर के एक्शन में और हुर के एक्शन में, देखिए कितना फर्क है। यही मौका दोनों को पेश आया, अगर जुबैर चाहते तो जमाने के हुर बन सकते थे, बस जुबैर को पशेमानी तो हो गई थी, दिल में एहसास हो गया था, बस जुबैर को चाहिए था कि वापस अपने खेमे की तरफ आने के बजाय अली के खेमे की तरफ चले जाते, बस यही फर्क है। कदम पीछे पीछे हटने के बजाय आगे चले जाते, मौला कायनात की तरफ चले जाते, जुबैर बच जाते। का क्या हुआ, का जुबैर तो पशेमान हो गए, महसूस हुआ कि गलत कर रहे हैं, मगर वापस आए सोचने लगे बेटे की मोहब्बत। अब्दुल्ला इब्ने जुबैर ने कहा बाबा आपने तो इतने लोगों को जमा कर दिया, मैदान जंग में ला के खड़ा कर दिया और आप खुद तजब्जुब है, तजब्जुब में मुब्तला है, ये नहीं हो सकता। तो बेटे की मोहब्बत एक तरफ और इमाम की इत्तेबा एक तरफ, ये जजमेंट फैसला। अब जुबैर सोचते ही रह गए कि कोई तीर आता है जुबैर को कत्ल कर देता है। खुदा की कसम तारीख की औरा सुनहरी अल्फाज में लिखने के काबिल हैं कि मौलाए कायनात जंग जमल के बाद जुबैर के लाशें पर आते हैं और गिरिया फरमाते हैं, रोते हैं कि जुबैर मुझे गवारा न था कि तुम्हारा अंजाम ये हो। बस जुबैर को मरना ही था, एक तीर उस तरफ से चलती, बस उन्हीं की तरफ से, अपने ही फौज के आदमी ने तीर चलाया था, बस उसी तीर से मरना था। अगर चंद कदम उधर मरते तो जुबैर हुर बन जाते, बस चंद कदम इधर मरना जुबैर को जुबैर बना दिया, हुर बनने से रोक लिया। तो अजीजो वक्त पर फैसला अगर इंसान न ले तो फिर वो वक्त वापस नहीं आएगा। तो जुबैर, हम मुआयजा करें जुबैर, और हम जुबैर सैफुल इस्लाम, हमने कहा तलवार चलाई, जुबैर उनके बदन में काफी जख्म थे, इस्लाम की खातिर जख्म बर्दाश्त किए थे, हमने तो कोई जख्म नहीं उठाया। जुबैर उबाद में से थे, इबादत गुजार बंदों में से थे, कुरान के कई पारे जुबैर हिफ्ज कर चुके थे, तफसीर कुरान का इल्म था, सहाबी मौला कायनात में शुमार होता था। और यही जुबैर एक दिन ऐसा था, बहुत ताज्जुब की बात है अजीजो किस तरह बदलता है, देखिए, यही जुबैर ऐसा था कि जब मौला कायनात तन्हा थे, जब गस्प खिलाफत हुई तो मौला कायनात जब मैदान में आए तो जुबैर ने तलवार को खींचा और कहा कि अली कयाम क्यों नहीं करते, मैं दिफा करता हूं। तो मौला कायनात ने फरमाया जुबैर जो जो मेरी हिमायत के लिए आना हो अपने सर को शेव करें और नंगी तलवार लेकर कल आ जाएं। तो पता है तारीख में क्या लिखा है, दूसरे दिन चार लोग आए थे अपने सर को मुड़ाए हुए और तलवार नंगे हाथ में लिए हुए, सलमान, मिकदाद, अबूजर, जुबैर। अब देखिए जुबैर का मर्तबा कहां है, जुबैर मौला कायनात की दिफा के लिए, विलायत की दिफा के लिए नंगी तलवार लेकर आ चुके हैं, सलमान मिकदाद अबूजर के सफ में है, मगर यही जुबैर जंगे जबल में मौला के मुकाबले में। तो मैं कहने ये जा रहा हूं कि कभी भी, रिवायतों में यही लिखा है ताकि यही की गई है, कभी भी अपने नेक अमल पर गुरूर मत कीजिएगा, अपने नेक अमल पर गुरूर मत कीजिएगा और अपने नेक अमल को बड़ा मत समझिए, यही बड़ा अमल तुम्हें ले डूबेगा। इसी अमल को बड़ा समझना इंसान को डुबो देगा, और छोटे गुनाह को छोटा मत समझिए, इसलिए कि खुद छोटे गुनाह को छोटा समझना गुनाह कबीरा है। ये ना देखो कि गुनाह छोटा है, बल्कि ये देखो कि किसके मुकाबले में गुनाह कर रहे हो, किसकी सियान कर रहे हो, किसकी सरदारी कर रहे हो, किसकी नाफरमानी कर रहे हो। तो ये छोटा गुनाह नहीं, ये बड़ा गुनाह है। तो अजीजो ये ना देखो कि हम मजलिस आजाम हैं, ये ना देखो कि हमें शरफ मिला है कि आजादार हैं, मगर ये देखो कि हमें इस दर का भिखारी जो बनाया गया है, बहुत अजीम बात है। हम अपने आप को फख्र ना करें, बल्कि ये सोचें कि हम किस तरह इस दर से वाबस्ता रहेंगे, ये इंतजाम करें कि हम आखिरी सांस तक इस दर से वाबस्ता रहेंगे, यही करबला का दर से। अजीजो मौला हुसैन अलैहिस्सलाम 28 रजब को मदीने से निकले, किस शान से निकले, उस आयत की तिलावत की जिस आयत को मूसा अला नबीना व आलिहि व अलैहिस्सलाम ने फिरौन के खौफ से मिस्र से जब निकले थे इसी आयत की तिलावत की थी, खाइफन यतरक्कब, इसी आयत की तिलावत करते हुए मौला निकल रहे हैं। निकलने से पहले रोजे रसूल पर आते हैं, गिरिया फरमाते हैं, कैसा गिरिया कि पूरा मदीना हुसैन के साथ रो रहा है। माशाल्लाह, आप लोग माह रमजान, माह मुहर्रम जैसे आया, घरों के हालात बदल गई, सियाह कपड़े आ गए, बच्चे सब हुसैन हुसैन कहते हुए आगे बढ़ रहे हैं, गिरिया और बुका की हालत है, और हमारे दिल माइल हैं, आमादा हैं गिरिया करने के लिए। बस चंद जुमले और खत्म मजलिस, मौला रुखसत होते हैं 28 रजब को, बारगाह रिसालत में आते हैं, अर्ज करते हैं नाना अब मदीना रहने के काबिल नहीं रहा, नाना मैं इस मदीने को छोड़ के जा रहा हूं। रिवायत कहती है कि फिर अपनी मां की कब्र के पास आए, भैया हसन की कब्र के पास आए, फिर रोजे रसूल पे पहुंचे, फिर अपनी मां की कब्र पे आए, कई मरतबा इस अमल को इमाम ने दोहराया, گویا امام یہ بتانا چاہتے ہیں کہ امام اس مدینے سے جو جا رہے ہیں, مدینہ اتنا امام کو پسند ہے کہ جایا نہیں جاتا, کہ ساری کر رہے ہیں جنت البقیع اور روضہ رسول کے درمیان, کبھی روضہ رسول جاتے ہیں کبھی جنت البقیع جاتے ہیں. روایت میں ملتا ہے کہ جب آخری مرتبہ اپنی مادر گرامی کی قبر پر پہنچے اور کہا اماں میں کربلا جا رہا ہوں, اماں میں مدینہ چھوڑ کے جا رہا ہوں, روایت کے جملے ہیں, عجب نہیں آواز آئی ہو قبر سے, بیٹا اب تمہیں چھوڑ کر, تنہا چھوڑ کر ماں قبر میں نہیں رہے گی, تیری دکھیاری ماں تمہارے ساتھ ساتھ چلے گی. تو عزادارو 28 رجب کو حسین نے رخصت کیا مدینے کو, مکہ پہنچے 3 شعبان کو خطوط آئے, کوفہ سے خطوط آئے, حبیب نے مظاہر میں خط لکھا, یہاں تک کہ 12,000 لوگوں نے خط لکھا, 12,000 خطوط جمع ہو گئے. امام نے اپنے سقا کو جناب مسلم ابن عقیل کو نمائندہ بنایا, سفیر بنایا, 15 رمضان کو رخصت کیا. بس 2 جملے ہیں, آپ جریا فرمانے کے لیے آئے ہیں, ماہ محرم کا آغاز ہے, ہمارے ساتھ ساتھ ایک دکھیاری ماں بھی جریا فرما رہی ہے. یقیناً معرفت کے 2 قطرے, معرفت کے 2 بوند, معرفت کے 2 اشک اس رومال زہرا میں جگہ پائیں گی تو ہماری نجات کا ذریعہ ہے. 2 گریا, 2 شخصیتوں کی گریا میں یہاں بیان کروں گا. بس ختم مجلس کا, مسلم ابن عقیل سقا بن کے جاتے ہیں, سفیر بن کے جاتے ہیں. روایتوں میں لکھا ہے کہ امام جب حوالے کرتے ہیں اس ذمہ داری کو, فرماتے ہیں کہ مسلم اس ذمہ داری کو تم لے کر جا رہے ہو, تمہیں شہادت درپیش ہے. خبر دے دی حسین نے, خبر دے دی مسلم کو شہادت کی. روایت میں ملتا ہے کہ جناب مسلم نے اس ذمہ داری کو لینے کے بعد بغلگیر ہوئے, وَبَكَى عَلَيْهِ السَّلَامُ, امام نے گریا فرمایا, وَبَكَى مُسْلِمٌ, مسلم نے بھی گریا فرمایا, بُكَاءً عَالِيًا, زور زور کی آواز میں گریا فرمایا کہ پورے مکہ میں پورے لوگ جمع ہو گئے. کہا یہ گریا کا مقام کیا ہے, ایک ذمہ داری لے کر جا رہے ہیں, حسین کے سفیر بن کر جا رہے ہیں, کوئی آ کے مسلم کی خدمت میں پوچھتا ہے اے مسلم یہ رونے کا مقام کیسا, یہ ذمہ داری لے کر جا رہے ہو, سفیر بن کر جا رہے. مسلم نے کہا میں اپنے لیے نہیں رو رہا ہوں, میں فراق حسین پر رو رہا ہوں, فراق مولا پر رو رہا ہوں, اس لیے کہ حسین نے بتا دیا ہے کہ اب کے بعد پھر حسین کا دیدار نصیب نہیں ہوگا. مسلم نے اس مقام پہ گریا کیا. اور دوسری جگہ جہاں پر مسلم نے گریا فرمایا ہے, روایتوں ملتا ہے کہ جب مسلم کو دھوکے سے ایک گڑھے میں گرایا گیا اور اسیر کر کے لے جایا جا رہا تھا, تو مسلم کو سوار کیا گیا تھا گھوڑے پر اور مسلم روتے جا رہے تھے, مسلم کو لے جایا جا رہا تھا اور مسلم روتے جا رہے تھے, تعجب کا مقام تھا. محمد ابن اشعث نے اور فوجیوں نے پوچھا مسلم تم تو بہادر ہو, تم تو شجاع ہو, یہ رونے کا مقام کیسا, یہاں کیسا رونا؟ تو مسلم نے کہا انا لا ابکی علی نفسی, میں اپنی نفس پر نہیں رو رہا ہوں بلکہ ابکی علی الحسین و آل الحسین, میں حسین اور آل حسین پر رو رہا ہوں, اس لیے کہ میں نے خط لکھ دیا کہ آقا کوفہ میں زمینہ ہموار ہے, آپ تشریف لائے میرا آقا آ رہا ہوگا, مگر کوفہ میں تلواریں ننگی کیے ہوئے ہیں, حسین کے سر میں ضربت لگنے والی ہے, میں جناب مسلم نے 2 مرتبہ گریا فرمایا. روایتوں میں ملتا ہے کہ مسلم کی بیٹی نے بھی 2 مرتبہ گریا فرمایا. عزاداروں بس یہ ایام ہے, پہلی محرم ہے, رونے کے ایام شروع ہو رہے ہیں, دل مائل ہے کربلا کی طرف, دل مائل ہے حسین کی طرف, ایک ایک شہید کو پرسا دینا ہے, ہمارے پاس اتنا وقت نہیں کہ ہر ایک شہید کو پرسا دے, مگر اتنا ضرور ہے کہ ہم ہر شہید کا تذکرہ کرتے ہیں, ہر شہید کا تذکرہ کرتے ہیں, اشک بہاتے ہیں, مگر مظلوم کربلا کو یاد کرتے ہیں. کہتا آپ نے شہیدوں کے مرتبے کتنا بلند کر دیا کہ آپ کے تذکرے کے ساتھ ساتھ ہر شہید کا تذکرہ جڑ گیا. مسلم ابن عقیل نے 2 جگہ گریا فرمایا, مسلم کی بیٹی نے بھی 2 جگہ گریا فرمایا. ایک وہ مقام کہ لکھا جاتا ہے کہ جب منزل زبارہ میں ایک مرتبہ خبر ملی کہ مسلم شہید ہو چکے ہیں, مسلم کوفہ میں شہید ہو چکے ہیں, تو جناب حسین نے مسلم کی یتیمہ کو بلایا, پاس بلایا, زانوں پہ بٹھایا, دستِ شفقت پھیرا, نہیں، دلاسا دروں سے ہوگا، کوڑوں سے ہوگا، اور رخسار پر تماچوں سے دلاسا ہوگا. اللہ لعنت اللہ علی القوم الظالمین، سیعلم الذین ظلموا ای منقلب ینقلبون. اللهم انی اسألک بحق محمد وانت المحمود، وبحق علي وأنت الأعلى، وبحق فاطمة وأنت فاطر السماوات والأرض، وبحق الحسن وأنت المحسن، وبحق الحسين وأنت قديم الإحسان، وبحق أئمة التسعة الطاهرين من ذرية الحسين عليهم السلام. بار الله پروردگارا ہمارے اس قلیل عمل کو قبول فرما، پروردگارا مزید نیک اعمال بجا لانے کی توفیق عنایت فرما، ہماری آزاداری کو قبول فرما، مزید آزاداری منانے کی توفیق عنایت فرما، ہمارے دلوں میں جذبہ ایمان و عمل کو بیدار فرما. پروردگارا ہمیں بصیرت عطا فرما، ہمیں بیداری عطا فرما، ہمیں آگاہی عطا فرما. بار الہ پرچم اسلام کو سربلندی عطا فرما، پرچم کفر و نفاق کو سرنگون فرما. بار الہ جہاں جہاں کہیں مومنین پریشان حال ہیں، لبنان میں، عراق میں، بحرین میں، ہر جگہ پر جہاں جہاں پر مومنین پریشان حال ہیں، بالخصوص پاکستان میں، ان تمام کی پریشانیوں کو دور فرما، اشرار کے شر سے ہمیں محفوظ فرما. پروردگارا مشاہد مشرفہ کی حفاظت فرما، جو زائرین اس وقت وہ کربلا جا رہے ہیں ان کی حفاظت فرما. پروردگارا ہم سب کو حج و زیارات نصیب فرما. پروردگارا بار الہ تجھے واسطہ ہے ائمہ معصومین علیہم السلام کا امام زمانہ کے ظہور میں تعجیل فرما، اور ہم سب کو ان کے آوان انصار میں شمار فرما. ماتم حسین